नमस्कार, रेडियो कार्यक्रम समृद्धि का फाइलामा तपाईलाई स्वागत छ। म हुँ देव यादव। लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय सँगको सहकार्यमा संचालित यो कार्यक्रम तपाईले हरेक साताको यसै समयमा सुन्न सक्नुहुन्छ। प्रदेशको आर्थिक सामाजिक विकास, संघीयता कार्यान्वयनमा प्रदेश सरकारको भूमिका, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा प्रदेश सरकारले अघि सारेका योजनामा आधारित विषयहरू यो कार्यक्रमका मुख्य सामग्री रहनेछन्। आज यो कार्यक्रमको पहिलो श्रृंखला लिएर हामी यहाँहरूको माझमा आएका छौं। प्रदेश विकास सरोकार तपाईँ हाम्रो साझा सवाल हो। तसर्थ सरकारले अघि सारेका विकास योजनामा नागरिकको चासो बढ़ाउने गरी हामी तपाईसँग रेडियो मार्फत सहकार्य गर्नेछौं। आउनुहोस्, अब लागौं आजका विषयवस्तुतर्फ। लुम्बिनी प्रदेश सरकारले आफ्नो नेतृत्व कार्यक्रम मार्फत समृद्ध लुम्बिनी भन्ने नारा दिएर आफ्ना विकास योजना कार्यान्वयनमा ल्याएको छ। यसै सन्दर्भमा सरकारका विशेष प्राथमिकता के छन्, जनताका अपेक्षा कसरी सम्बोधन गर्दै हुनुहुन्छ भनेर हामीले मुख्यमन्त्री चेतनारायण आचार्यलाई सोधेका छौं। कार्यक्रमको शुरूमा मुख्यमन्त्री आचार्यसँग गरिएको यो छोटो कुराकानी सुनौ।
हामीले सुशासनको क्षेत्रमा धेरै अगाडि प्रदेश सरकारले अगाडि बढ़ाएको छ र त्यस सन्दर्भमा यो अवधिमा हामीले विशेष गरेर हामीबाटै हामी सचिन र सुध्रिन जरूरी छ, किनकि जनतामा जुन छाएको निराशा हो त्यो निराशालाई आशामा परिणत गर्नको निम्ति हामीबाटै सचिन र सुध्रिन जरूरी छ र हामीले जुन खाइपाई आएका सेवा सुविधाहरू हुन् ती सेवा सुविधाहरूलाई पनि हामीले पुनरावलोकन गर्नुपर्छ भन्ने त्यो सोचका आधार सुशासनको क्षेत्रमा हामीले केही सुधारात्मक कामहरू प्रदेश सरकारले गरेको छ।
अब यहीँनिर यहाँले शुरूआतमै नेतृत्वमा आइसकेपछि सुशासनको पाटोलाई केन्द्रमा राखेर कर्मचारी तन्त्रको अलिकति परिचालन गर्ने सन्दर्भमा विगतमा पनि कमी कमजोरी देखिँदै आएको अवस्था, यो पाटोलाई यहाँले चाहिँ कुन रूपमा लिनु भएको छ र कर्मचारी संयन्त्रको परिचालन लुम्बिनी प्रदेशमा कहाँनिर छ?
विशेष गरेर म तपाईँको रेडियो मार्फत आम जनसमुदायहरूलाई जानकारी गराउन चाहन्छु। म मेरो नेतृत्वमा सरकार जब बन्यो, बनिसकेपछि सुशासनको क्षेत्रमा हामीले केही कामहरू गर्यौं भन्ने लाग्छ। पहिलो कुरो त मुख्यमन्त्री अथवा मन्त्री बनिसकेपछि जुन खादामालाको संस्कृति थियो त्यो खादामालाको संस्कृतिलाई यो प्रदेश सरकारले अन्त्य गरेको छ र अहिले लुम्बिनी प्रदेशमा मुख्यमन्त्री उपस्थित हुने कुनै पनि कार्यक्रममा त्यहाँ खादामालाहरू प्रयोग हुँदैनन्। र दोस्रो कुरा भनेको पहिला अब मुख्यमन्त्रीदेखि लिएर मन्त्रीहरूले पालना गर्नुपर्ने आचार संहिता भनेको कसैले पनि बनाएको थिएन र म तपाईँकै रेडियो मार्फत भन्न चाहन्छु अरू कुनै पनि प्रदेशले त्यो खालको आचार संहिता निर्माण गरेको थिएन। मेरो नेतृत्वमा बनेको सरकारले हामी म मुख्यमन्त्रीदेखि लिएर मन्त्रीहरूले समेत पालना गर्नुपर्ने आचार संहिताहरू हामीले बनाएर अहिले त्यो आचार संहिताकै परिधिभित्र रहेर हामी अगाडि बढ़िराखेको कुरालाई म तपाईँको रेडियो मार्फत सबैलाई म जानकारी गराउन चाहन्छु र कहीँ कतैबाट हामीले आचार संहिता वेबसाइटमै राखेका छौं र म र मेरो नेतृत्वको टीमले कहीँ कतै त्यो आचार संहितालाई उल्लंघन गर्यो भने तपाईँहरूले समयमै हामीलाई जानकारी गराउनुभयो भने त्यसलाई सच्याउन र सुधार्नको निम्ति हामी अगाडि बढ्नेछौं, यो प्रतिबद्धता पनि मैले जाहेर गर्न चाहन्छु। र साथसाथै अब कर्मचारीको सन्दर्भमा तपाईँले जुन कुरा उठाउनु भएको छ, मन्त्रालयमा कर्मचारीको अभाव छ, तल तल हाम्रा लाइन एजेन्सीका कार्यालयहरूमा पनि कर्मचारीको अभाव छ, यो यथार्थ सच्चाई हो र त्यो कारणले कर्मचारीको अभावको कारणले गर्दा पनि जनतालाई दिनानुदिनको काममा डेलिभरी दिनको निम्ति हामी असमर्थ भएको यो यथार्थ सच्चाई हो। तर यही यथार्थ सच्चाईलाई आत्मसात गरेर मेरो नेतृत्वको सरकारले हामीले पहिलो काम भनेको यो लुम्बिनी प्रदेशमा संघीय सरकार मार्फत समायोजन भएको अनि कर्मचारीको दरबन्दी संख्या कति हो त्यसको एकिन डाटा हामीले सबै ठाउँबाट हामीले निकाल्यौं र यो बीचमा हामीले यथार्थ डाटा हामीले ओएनएम गरेर संघीय सरकार मार्फत अनि प्रदेश सरकारमा लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण गरेको कर्मचारीको संख्या भनेको 4078 जना कर्मचारीहरू लुम्बिनी प्रदेश सरकारको मातहतमा हुनपर्ने जुन अवस्था हो त्यसमा झन्नै 1900 संख्या तपाईँले भने जस्तै 1900 संख्या हाम्रो अब खाली रहेछ। त्यो खाली भएको संख्यालाई परिपूर्ति गर्नको निम्ति अहिले प्रदेश सरकारले त्यो यथार्थ परक डाटा निकालेर मेरो नेतृत्वको सरकारले यथार्थ परक डाटा निकालेर अहिले झन्नै 1900 अब जुन खाली रहेको दरबन्दी हो त्यसलाई परिपूर्ति गर्नको निम्ति लोकसेवा आयोगमा पठाउने काम भएको छ र म तपाईँ मार्फत मैले आम जनसमुदायहरूलाई आश्वस्त बनाउन चाहन्छु आगामी वर्षदेखि लुम्बिनी प्रदेशको मातहत रहेका कुनै पनि कार चाहे त्यो मन्त्रालय भन्नुहोस् चाहे त्यो मातहतका कार्यालयमा भन्नुहोस् कर्मचारीको अभाव भएको कारणले अनि जनतालाई दिनुपर्ने जुन दिनानुदिनको डेलिभरी हो त्यो कमी भयो भन्ने अवस्था हुन आउँदैन।
अहिले सुनायौं लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यसँग गरिएको कुराकानी। देश संघीयतामा गइसकेपछि प्रदेश तहमा दुईवटा निर्वाचन सम्पन्न भएर धेरै पटक सरकारहरू परिवर्तन भएका छन्। प्रदेश राजधानी देवगिरीमा स्थायी संरचना तयार हुँदैछ। सरकारका लागि कर्मचारी व्यवस्थापन गर्ने विषय निकै पेचिलो देखिँदै आएको अवस्था छ लुम्बिनीमा। यो सन्दर्भमा स्वयं कर्मचारी वर्गको अनुभव के कस्तो छ त? यो विषयमा हाम्रा सहकर्मी विमल गेवालीले आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रेखा कडेलसँग विस्तृत कुराकानी गर्नु भएको छ। सुनौ सचिव कडेलसँगको यो अन्तर्वार्ता।
एउटा विशुद्ध नयाँ ठाउँमा राजधानीको रूपमा देउखुरीमा आएर काम गर्दै गर्दाखेरि यहाँको भू अवस्था राजनैतिक अवस्था लगायतका धेरै चुनौतीहरूको सामना गर्दै काम गरिरहेको अवस्था छ। यहाँ कर्मचारीहरूको उपस्थिति सहभागिता उनीहरूको योगदानको विषयलाई लिएर धेरै टिका टिप्पणी पनि हुने गर्दछन्। आफैमा एउटा सचिवको रूपमा मन्त्रालयमा रहेर काम गर्दै गर्दाखेरिका तपाईँहरूका चुनौतीहरू सुरुमा बताइदिनुहोस् न।
अब यहाँ हामीले लुम्बिनी यो प्रादेशिक राजधानी सरिसकेपछि यहाँले भने जस्तै अब चुनौतीहरू त अब धेरै छन्। अब पहिलो चुनौती भनेको त यहाँ यो गाउँपालिकामा प्रदेश राजधानी रहँदा यहाँ कर्मचारीहरूको यहाँ मन्त्रालयको नेतृत्व सहसचिवको कर्मचारीले गर्नुपर्ने होइन, त्यो गर्दाखेरि कमसेकम चारवटा महाशाखा यो मन्त्रालयको मेन कार्य जिम्मेवारी रहेको, जस्तो संचार, विपद, सुरक्षा र कानून जस्ता मुख्य जिम्मेवारी यो मन्त्रालयको रहेको र यो मन्त्रालयको यही जिम्मेवारीको लागि संघमा चारवटा मन्त्रालय छन्। अब त्यही चारवटा मेन सेक्टर हेर्नको लागि यो मन्त्रालयमा एकजना उपसचिव हुनुहुन्थ्यो, अहिले त्यो पनि खाली रहेको स्थिति छ। अब त्यसमा अब हामी दुईजना अझ शाखा अधिकारीकै संघकै लेभल अनुसारको कुरा गर्दा त दुईजना मात्रै अफिसर हुनुहुन्छ। छैटौं तह भनेको त यहाँको उसमा नन गजेटेड सुब्बा सरकै मान्छ। त्यो स्थितिमा यो मन्त्रालय चलाउँदाखेरि प्रमुख चुनौती भनेको त यहाँ जनशक्तिकै हो होइन सर। अब त्यस पछाडिका अरू चुनौतीहरू भनेको त अब हामीले कार्य वातावरण अब स्रोत साधन भनेका चाहिँ अब द्वितीय चुनौती भनौँ अथवा त्यस पछाडिका हुन्। अब यही स्रोत साधन सीमित हुँदाहुँदै पनि हामीले प्रभावकारी रूपमा कार्य सञ्चालन गर्न सक्थ्यौं, अलिकति जनशक्ति अफिसमा व्यवस्थापन गर्न सकियो भने चाहिँ अब यो कानून अब हाम्रो कार्य वातावरण भनेको चाहिँ हामी यो नेतृत्व आफैले बनाउने पनि हो। त्यही हुनाले यो अनुकूल बनाउनको लागि चाहिँ हामीले अलिकति कर्मचारी भइदियो भने हामी अलि प्रभावकारी रूपमा योभन्दा पनि अझ गर्न सक्थ्यौँ कि भन्ने हामी नेतृत्व भन्न कर्मचारी तर्फको नेतृत्वलाई चाहिँ अब त्यो लागेको छ सर।
जनताले अपेक्षा गरे अनुरूपका कामहरू कार्य सम्पादनमा चुनौतीको रूपमा आउने अवस्था पनि हो। यो राजनीतिक अस्थिरताको माहौलबाट पनि डेलिभरीमा जानको लागि तपाईँहरूलाई कतिको चुनौतीहरू सामना गर्नु?
यो हामीले यो राजनीतिक अस्थिरताको त हामीले यो सबै यो प्रदेशले मात्र नभएर अब मुलुकभरिकै समस्या हो यो, होइन? यो नीतिगत निरन्तरता नहुँदा अब हामीलाई पनि कतिपय बजेट नीति कार्यक्रम कार्यान्वयन गर्न अलिकति नै चुनौती नै रहेको हुन्छ।
जनताले विकास निर्माणका गतिविधिहरू बारेमा जानकारी प्राप्त गरून् भनेर रेडियो नेपालले समृद्धिका पाइला शीर्षकमा हामी रेडियो कार्यक्रम प्रसारणमा जाँदैछौ। त्यो सन्दर्भमा जनतालाई सरकारले गरिरहेको छ, प्रदेश सरकारको औचित्य छ, विकासमा प्रदेशको चाहिँ महत्वपूर्ण सहभागिता छ भन्ने गरी दिइने सन्देश मन्त्रालयको तर्फबाट के दिन चाहनुहुन्छ?
अब यो हामीले यो प्रदेशले नगरेको होइन, प्रदेशले गर्ने सम्भावना चाहिँ धेरै छ। अब यही लुम्बिनी प्रदेशकै कुरा गर्ने हो भने हामीले पनि समृद्ध लुम्बिनी अन्तर्गत 1 करोड़को कार्यक्रम यो सूचना प्रविधि प्रतिष्ठानको लागि यो वर्ष छुट्याएका छौँ। त्यसमा चाहिँ हाम्रो मुख्यमन्त्रीज्यूकै भनौँ न उसमा प्राथमिकतामा त्यो कार्यक्रम यो मन्त्रालयमा राखिएको हो। त्यसले चाहिँ यो प्रविधिसँग नयाँ पुस्तालाई जोड्ने भनेर त्यो कार्यक्रम राखिएको छ। अब त्यो चाहिँ हामीले के गरी राखेका छौँ भने प्रतिष्ठानलाई दिँदैखेरि आइटीसँग सम्बन्धित रोजगारी चाहिँ रोजगारी कसरी सिर्जना गर्न सकिन्छ, नयाँ पुस्तालाई चाहिँ हामीले आइटीसँग जोडेर कतिजनालाई रोजगार दिन सक्छौँ त भनेर त्यो कार्यक्रम राखेका छौँ। यसले चाहिँ हामीलाई यो लुम्बिनी प्रदेशमा सम्भावनाका सेक्टरहरू के छन् त भनेर यसले अलिकति आईटी सेक्टर चाहिँ यो सम्भावनाको क्षेत्र हो है भनेर चाहिँ जोड्न नि सकिन्छ। अर्को कुरा हाम्रो लुम्बिनी प्रदेश भनेको चाहिँ समृद्धिकै कुरा गर्दाखेरि यो पर्यटनको पनि एकदम हब हो समग्रमा लुम्बिनी प्रदेश है। त्यसलाई चाहिँ हामीले पर्यटनसँग जोडेर हामीले अलिकति हाम्रो लुम्बिनीमा चाहिँ जस्तो अन्तर्राष्ट्रिय विमानस्थल पनि हाम्रो अहिले सुरुवात भएको छ, होइन? यहाँ भएको छ, पर्यटनलाई पनि अलिकति हामीले प्रचार प्रसार प्रवर्धन गर्न सक्यौँ र हाम्रो यो लुम्बिनीले पनि अलिकति यो पर्यटनलाई चाहिँ लगानी पनि अलिकति बढाउन सक्यो भने चाहिँ अलिकति बाह्य लगानी आन्तरिक मात्रै होइन, अब अलि पूर्वाधारका कुरा ठुल्ठुला होटल व्यवस्था हुनसक्छ, होइन? अलिकति सम्भावना छ है भनेर गर्न सक्यो भने सम्भावना चाहिँ एकदमै छ सर। त्यसै गरी अहिले हामीले त्यही समृद्धिकै कार्यक्रम अन्तर्गत मुख्यमन्त्री कार्यालयमा एक्सन रूम राखेर लुम्बिनी सरकारले गरेका विकास कार्यक्रमहरूको चाहिँ कसरी भइरहेछ त भनेर त्यसको अनुगमन गर्नको लागि जस्तो मुख्यमन्त्रीज्यूबाटै भयो भने हाम्रा विकासात्मक कार्यहरू पनि अलिकति प्रभावकारी रूपमा हुन्थ्यो र त्यसले प्रदेशको औचित्य समृद्ध लुम्बिनीलाई नै सार्थकता प्रदान गर्न नै सहयोग गर्छ कि भन्ने लाग्छ।
अहिले प्रदेशलाई औचित्य पुष्टि गर्नको लागि प्रदेश स्तरको चाहिँ प्रभावकारी सञ्चालन गर्ने विषयमा राजनीतिक नेतृत्वको कमजोरी आफ्नो ठाउँमा होला, तथापि यो विषयलाई हामीले व्यावहारिक हिसाबले जोड्दाखेरि त समन्वयको पाटोमा अलिकति प्रदेश तहको कर्मचारी तन्त्रको पनि भूमिका कमजोरी कहीँ कतै छ भन्ने लाग्छ यहाँलाई?
एकदम सर, अब यसमा कर्मचारीहरू पनि यो समस्याबाट अछुतो छैनन्, होइन? कर्मचारीहरू पनि अलिकति कमजोरी भनेको अब यहाँ प्रदेशमा आउन भनेपछि कर्मचारी तन्त्रमा पनि कर्मचारीहरू पनि आउन नचाहने पक्कै हो, होइन? जस्तो सचिवहरूकै 2-3 महिनामा सरुवा हुने, अब 6 महिना पुगेपछि अब प्रदेश बस्ने समय सकिएको भन्ठान्ने, जुन कर्मचारीको 1 वर्ष कम्तीमा अर्थात् 2 वर्ष पदावधि हो। अब सचिवको लेभलमा त क्याबिनेटले चलाउने हुनाले अझ अवधि कम होला। अरू साथीहरू पनि यहाँ 1 वर्ष सबै म पुरानो भन्यो, अब अर्को अफिसर झन् नयाँ पुरा अलिक 1 महिना पुरानो, अब गङ्गासम्म भन्दा 1 महिना अगाडि अर्थात् 2 महिना अगाडि अर्को हाम्रो उपसचिवजी हुनुहुन्थ्यो, उहाँ गइसक्नुभयो, अर्को नआएको आउनुभएकै छैन। सरुवा भए पनि हामी पनि अलिकति अनुशासन आचरणका कुरामा हामी पनि अलिक फितलै भएको हो। अब यसको लागि चाहिँ कर्मचारी तन्त्रलाई व्यवस्थापन गर्नको लागि एउटा के चाहिँ चाहियो भने मान्छेलाई सरुवा बढुवाको चाहिँ यो सुनिश्चितता चाहिँ एउटा कर्मचारीले पनि अपेक्षा राखेको हुन्छ। कुनै पनि कर्मचारी एक वर्ष मन्त्रालय प्रदेश मन्त्रालयमा बसेपछि अर्थात अब यहाँको प्रदेशभित्रको कर्मचारी मुख्यमन्त्रीले चलाउने कर्मचारीको हकमा दुई वर्ष मन्त्रालयमा बसेपछि त्यस पछाडि दुई वर्ष पछाडि अर्को मन्त्रालय अर्थात अर्को निकायमा सरुवा गर्ने ग्यारेन्टी हुँदो हो त अर्थात हामी सचिवहरू पनि एक वर्ष लुम्बिनी प्रदेशकोमा बसिसकेपछि अर्को वर्ष कुन प्रदेशमा जाने त भनेर अगाडि नै सुनिश्चित भइदिएदेखि एउटा मान्छे कर्मचारी पनि खुसी हुन्थे त्यसको लागि चाहिँ जुन मापदण्ड बनाइन्छ निसेनीमा भएको व्यवस्था छ त्यसलाई अक्षरश कार्यान्वयन गरेर हामी कर्मचारीले नै पालना गरेदेखि चाहिँ यो कर्मचारी व्यवस्थापनमा समस्या हुने थिएन यसमा चाहिँ यो हामी यसलाई चाहिँ कमी कमजोरी भनौँ कि हामी यो कर्मचारी प्रशासनका पनि विकृति भनौँ यसलाई नै हामीले स्वीकार नै पर्छ नभएको होइन तर व्यवस्थित गर्न चाहिँ हामी कसैले पहल नगरेकै
जाँदा जाँदै अर्को एउटा व्यावहारिक प्रश्न सोध्न चाहन्छु आफैमा एकजना महिला पनि हुनुहुन्छ नेपाल सरकारको सहसचिवको विशिष्ट एउटा पदमा रहेर काम गर्दै गर्दाखेरि पछिल्ला वर्षहरूमा धेरै महिलाहरू निजामती सेवामा प्रवेश भएको अवस्था छ हामी कहाँ शासन प्रशासनभित्र महिलाहरूको सहभागिता नगण्य मात्रामा रहेको अवस्थामा अहिले चाहिँ सुशासनको सवालमा पुरूषहरूभन्दा महिलाहरूको चाहिँ प्रशासनमा भूमिका रह्यो भनेदेखिलाई सुशासनको लागि चाहिँ त्यो अलिक फराकिलो र सजिलो वातावरण बन्छ भन्ने खालको कुरा पनि हो नयाँ पुस्ताका तपाईँ जस्तै निजामती सेवामा आउन चाहने महिलाहरूको लागि तपाईँले गर्नुभएको अनुभव सहितको एउटा चाहिँ सन्देश दिनुहोस् न म्याडम
यो अहिले म नयाँ पुस्ताका साथीहरूलाई के भन्छु भने यो निजामती सेवामा महिलाहरूलाई भनेको एकदम सुरक्षित एकदम अवसर भएको सेवा छ भने निजामती प्रशासन छ यो पछिल्लो चरणमा यो 65 पछाडि जुन समावेशी आरक्षणको व्यवस्था भयो त्यस पछाडि त्यो आरक्षण भएर मात्रै महिलाहरू भित्रिनु भएको होइन महिलाहरूको जोश जाँगर र उहाँहरूको अब अहिलेकै अस्ति त्रिभुवन युनिभर्सिटीकै कुरा गर्ने हो भने 22 गोल्ड मेडलिस्ट महिलामा 17 महिला हुनुभयो भन्ने सन्देशले पनि महिलाहरू कमजोर छैनन् है भन्ने सन्देश हो यो अब नेतृत्वकै कुरा गर्नुहुन्छ भने पनि अब महिला नेतृत्वले जुन जुन नेतृत्व गएका छन् एकजना अस्ति पत्रकार लिडीजी आउनु भएको थियो यहाँ चाहिँ मैले चाहिँ महिला नेतृत्व भएकै सचिवहरू भएकै ठाउँमा चाहिँ अलिक काम गर्ने वातावरण अझ सहज रमाइलो छ भन्ने उहाँले पनि भन्दै हुनुहुन्थ्यो सुशासनको दृष्टिले कार्य सम्पादनको दृष्टिले जन यो हरेक दृष्टि जवाफदेता जिम्मेवारीको दृष्टिले महिलाहरू एकदम अब्बल छन् त्यही अर्थमा पनि म सबै हाम्रो महिला साथीहरू अर्थात हाम्रो पछिल्लो पुस्तालाई के भन्न चाहन्छु भने महिलाहरूलाई निजामती सेवामा काम गर्ने हो भने अझ देशमा सुशासन समृद्धि चाहिँ अझ बढी कायम हुन सहयोग गर्छ र अर्कोतिर महिलाहरूलाई नै रोजगारको अझ सुरक्षित व्यवस्था सुरक्षित हो भने निजामती सेवा नै बढी छ भन्ने लाग्छ होइन यता आइसकेपछि यो अवसर पनि हो हामीले मुलुकमा अलिकति केही देशलाई केही गर्न सकिन्छ भने निजामती सेवाबाटै पनि सकिन्छ भन्ने पनि
उहाँ हुनुहुन्थ्यो लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रेखा कडेल तपाईँ अहिले समृद्धिका पाइला रेडियो कार्यक्रम सुन्दै हुनुहुन्छ अबको प्रस्तुतिमा रेडियो रिपोर्ट सुनाउँछौं विकास प्रक्रियामा प्रदेश सरकारले कार्यान्वयनमा ल्याएका योजनाहरूको जिल्ला स्तरमा के कस्तो अवस्था रहेको छ र प्रदेशको बजेटले जिल्लामा कति प्रभाव पारेको छ भन्ने सन्दर्भमा हामी हाम्रा स्थानीय संवाददाताहरू मार्फत खोजनीति गर्ने गर्दछौ यस क्रममा आज पाल्पा जिल्लाको प्रसंगसहित हाम्रा संवाददाता विष्णु खनालले तयार पारेको यो रिपोर्ट सुनौ
लुम्बिनी प्रदेश सरकारले अगाडि सारेका ठूला र महत्वपूर्ण योजनाहरू पाल्पामा सञ्चालित छन् रामपुर कपुरकोट सड़क गौरवको आयोजना शुरूवाती चरणमा छ त्यस्तै आर्यभञ्जेङ रामपुर सड़क आर्तोक छहरा सड़क स्तर उन्नतिको काम अगाडि बढ्ने चरणमा छ त्यस्तै विभिन्न खोलामा पुल विद्यालय मठ मन्दिर पर्यटकीय स्थल कृषि प्रबन्धनका काम प्रदेश मातहतका कार्यालयबाट भइरहेका छन् पाल्पा क्षेत्र नम्बर 2-1 निर्वाचित प्रदेश सभा सदस्य तथा पूर्व ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री प्रहरी वीरबहादुर राणा
ऊर्जा जसो तथा सिंचाई मन्त्रालय सम्हाल्ने मैले अवसर प्राप्त गरेँ। त्यति बेला उज्यालो प्रदेश लुम्बिनी प्रदेशको अवधारणा चाहिँ अन्तर्गत त्यसको उज्यालो प्रदेशको सुरुवात चाहिँ पाल्पाको निस्ती गाउँपालिकाबाटै प्रारम्भ गर्नुपर्छ भन्ने हेतुले केही मैले चाहिँ प्रक्रियाहरू चाहिँ अगाडि चाहिँ बढाएर त्यसैको फलस्वरूप तत्कालीन त्यहाँ चाहिँ सामुदायिक विद्युत विस्तारका नामबाट र त्यसपछि नेपाल विद्युत प्राधिकरणका नामबाट पनि विद्युत जोड्ने कामहरू चाहिँ लाइनका कामहरू भइराखेका छन्। त्यसरी तत्कालीन अवस्थामा मैले सबै स्टेक होल्डरलाई चाहिँ राखेर अलिकति चाहिँ प्रेसर क्रिएट गरिसकेपछि अहिले बिस्तारै त्यो करिब करिब चाहिँ अब त्यो निश्चित उज्यालो भन्नेको अवस्था चाहिँ रहेको चाहिँ छ भने तर अहिले कतिपय चाहिँ कानूनहरू संघीय रूपमा चाहिँ नबन्दै गर्दा प्रदेशलाई अत्यन्तै अप्ठ्यारो भएको हामी महसुस गरेका चाहिँ छौँ। तथापि पनि जे विद्यमान कानून हामीले थुप्रै कानूनहरू चाहिँ हामीले बनाएका चाहिँ छौँ र त्यही कानूनलाई टेकेर पनि यो प्रदेशको औचित्य साबित गर्ने र यो प्रदेशभित्र चाहिँ सुशासन कायम गर्ने र प्रदेशको अनुभूति प्रदेश है भन्ने अनुभूति चाहिँ आम नागरिकलाई दिने गरी चाहिँ हाम्रा कामकाजहरू चाहिँ अगाडि बढेका चाहिँ छन् विगतदेखि अहिलेसम्म।
लुम्बिनी प्रदेश सरकारमा पाल्पाबाट प्रतिनिधित्व गर्ने 5 प्रदेश सभा सदस्यहरू रहनु भएको छ। प्रदेश सरकारले माथागढी रम्बा र पूर्वखोला गाउँपालिका केन्द्र पहुँच मार्ग विशेष प्राथमिकतामा राखेर अगाडि बढाएको छ। त्यसै गरी बदवारी पुल, खहरे पुल, अरुणखोला पुल, गाईघाट पुल, अम्ल्यान पुल, तिनाउ खोला पक्की पुल निर्माण सम्पन्न भइसकेका छन्। तिनाउ गाउँपालिकाको नुवाकोट र तानसेनको बतासेमा सांस्कृतिक डबली निर्माण सम्पन्न भइसकेको छ। प्रदेश सरकारलाई जनताले बुझ्न र पत्याउन केही समय लागे पनि विकासका कामले प्रदेश सरकारको औचित्यलाई पुष्टि गरेको पाल्पा क्षेत्र नम्बर 2-2 निर्वाचित लुम्बिनी प्रदेश सरकारका सभामुख तुलाराम घट्टी मगरले बताउनुभयो।
खास गरेर संघीय शासन प्रणालीको नितान्त नयाँ संरचनाको रूपमा प्रदेश भएको हुनाले प्रदेशलाई छिट्टै जनताले बुझ्न चिन्न र पत्याउन सक्ने अवस्था सिर्जना गराउनको निम्ति हामीलाई अलि समय लाग्यो र अहिले अवस्था कस्तो छ भने जनताको विकासको स्रोतको रूपमा चाहिँ स्थानीय तहसँग इच्छा छ, चाहना छ, तर स्रोत छैन। तर संघीय सरकारसँग चाहिँ फेरि स्रोत छ, इच्छा र चाहना छैन। त्यसकारण अहिले विकास निर्माणको निम्ति सबैभन्दा महत्वपूर्ण संरचना भनेको प्रदेश संरचना र अहिले प्रदेश सरकारबाट नै विकास निर्माणका धेरै कामहरू अगाडि बढिरहेका छन्। प्रदेशभरि 12 जिल्लामा पर्यटकीय गन्तव्यका क्षेत्रहरू, धेरै भौतिक पूर्वाधार निर्माणका कामहरू भइराखेका छन्। खास गरेर पाल्पाकै कुरा गर्नुहुन्छ भने पाल्पामा 3-4 पुलहरू तयार भइसके। मेरै निर्वाचन क्षेत्रमा अब दोभान र कतरलाई जोड्ने कुर्बन घाटको पुल पक्की पुल जो बन्यो प्रदेशले नै बनायो। पुरी पाल्पा 3-4 पुलहरू बनेका छन्, त्यो पनि प्रदेशबाट बनेको छ। अहिले रामपुरदेखि रोल्पासम्मको 300 किलोमिटर लामो चाहिँ हिल स्टेसनको मोटर बाटो छ, प्रदेशको गौरवको योजना, त्यो प्रदेशबाटै बन्दैछ। अहिले हार्तुकदेखि चाहिँ छहरासम्मको बाटोको निमित्त अब टेन्डर हुँदैछ। यसैले गर्दाखेरि मूल रूपमा हेर्दाखेरि प्रदेशले चाहिँ जनताको विकास निर्माणमा आफ्नो महत्वपूर्ण स्थान अहिलेसम्म अगाडि सारेको छ। अहिले हामी 6 सरकार बनायौँ, 6 सरकारमा चाहिँ 6 सरकारले निरन्तरतामा विकास निर्माणको कामलाई प्राथमिकता दिएको छ। खानेपानीको व्यवस्था सबभन्दा बढी प्रदेश सरकारले गरिरहेको छ। अहिले प्रदेशमा जहाँ पनि 12 जिल्लामा खानेपानीको सबभन्दा महत्वपूर्ण काम चाहिँ प्रदेश सरकारबाट भइराखेको छ।
पहाडी जिल्ला पाल्पामा लुम्बिनी प्रदेश सरकारले विकास निर्माण सुशासन लगायतका क्षेत्रमा राम्रो स्थान दिएको पाइन्छ। जिल्लामा प्रदेश सरकारले अगाडि सारेका गौरवका योजना सहित अन्य योजनाहरू कार्यान्वयनका चरणमा छन् भने कतिपय योजनाहरू सम्पन्न भइसकेका छन्। जिल्लामा प्रदेश सरकार मातहत रहने विभिन्न विकास अड्डाहरूले जिल्लाको विकासमा योगदान पुर्याइरहेका छन्। प्रदेश सरकारले पाल्पाको पूर्वाधार विकास सँगै आर्थिक सामाजिक क्षेत्रमा योगदान पुर्याएको पाल्पा क्षेत्र नम्बर 1-2 निर्वाचित प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेम बहादुर सारूले बताउनुभयो।
लुम्बिनी प्रदेश सरकारले पाल्पा जिल्लाको समग्र पूर्वाधार विकास सँगसँगै आर्थिक सामाजिक विकासमा पनि लगानीहरू बढाएको छ। खास गरी रामपुर दिनाबाङ सडकको 1/3 जति सडक चाहिँ पाल्पा जिल्लामा पर्ने भएको हुनाले लुम्बिनी प्रदेश सरकारले यसलाई चाहिँ प्रदेशको गौरवको आयोजनाको रूपमा पनि राखेको छ। भूमिन ताहु खण्ड, खास गरी आर्यभञ्जङ रामपुरको भूमिन ताहु खण्डमा 30 करोडको योजनाहरू विनियोजन गर्न सफल भएका थियौँ र त्यसमा करिब 6 किलोमिटर चाहिँ कालो पत्रे हुने गरी अहिले बहुवर्षीय योजना सञ्चालन भइरहेको छ। त्यसै गरी यो हार्तोक 6 र 3 गिरे खण्डमा पनि अहिले 26 करोडको बजेटबाट यो क्षेत्रमा पनि कामहरू भइरहेको छ। जिल्ला अस्पताल पाल्पाको मा प्रदेश सरकार अन्तर्गत 2 अस्पतालहरू छन्। एउटा रामपुर अस्पताल जो अहिले पूर्वाधार चाहिँ सम्पन्न भइसकेको छ र त्यसमा डायलिसिस सेवाहरू सञ्चालन भइरहेको छ। उपकरण लगायतको एक्सरे मेसिनहरू थुप्रै चाहिँ प्रदेश सरकारले सहयोग गरिरहेको छ। स्वास्थ्य मन्त्रीको हिसाबले मैले एउटा नवीनतम काम चाहिँ यो क्यान्सर, किडनी र मृगको रोगको लागि प्रदेश सरकारले प्रदान गर्ने 2 लाख रुपियाँको चाहिँ जिल्ला स्तरबारे सिफारिस लिन पाउने गरी र अस्पतालमा उपचार हुने गरी चाहिँ व्यवस्था मिलाइएको छ र अस्पतालहरूले चाहिँ होर्डिङ बोर्डहरूमा राख्ने त्यो सूचनाहरू राख्ने के सेवा प्रदान गरिएको छ र के भन्छ शुल्क सहितको चाहिँ सेवाहरूको बारेमा जानकारी दिने गरी चाहिँ व्यवस्थाहरू गरिएको छ। यसरी समग्रमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, यातायात क्षेत्रलाई समेट्ने गरी पनि बजेटहरू विनियोजन भएको छ।
भौगोलिक हिसाबले प्रदेश राजधानीबाट सुदूर पूर्वमा रहेको पाल्पामा कृषि र पर्यटनको राम्रो सम्भावना छ। पुरानो शैक्षिक हबको रूपमा रहेको पाल्पालाई भौतिक विकाससँगै शिक्षाको क्षेत्रबाट समेत अगाडि बढाउन लुम्बिनी प्रदेश सरकारको ध्यान गए आम पाल्पादी नागरिकले संघीयता कार्यान्वयन भएको अनुभूति गर्ने थिए। कार्यक्रम समृद्धिका पाइलाका लागि पाल्पाबाट विष्णु खनाल।
पाल्पा जिल्लामा प्रदेश सरकारको सहभागितामा हुँदै गरेको विकास प्रयासको बारेमा तयार पारिएको यो रिपोर्टसँगै आजका लागि रेडियो कार्यक्रम समृद्धिको पाइला यति नै। आउँदो साता अर्को कार्यक्रममा यस्तै सामग्री सुनाउन आउनेछौ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम संयोजक विमल गेवाली, प्राविधिक सहकर्मी अशोक नेपालीसँगै म प्रस्तोता देव यादव बिदा हुन चाहन्छौ। नमस्कार।